भक्त वत्सल भगवान को
जय हो।
अब सबै जना सावधान भएर रहौ। यहाँ बसिसके पछाडि हामी गफ गर्दैनौ, हल्ला गर्दैनौ। अब यो क्षेत्र भनेको पावन क्षेत्र, पुण्य क्षेत्र मानिन्छ। जहाँ भागवत हुनुहुन्छ त्यहाँ बसेर हामीले हल्ला गर्यौँ भनेदेखि आफ्नो गति त कहाँ हुने हो थाहा छैन। हाम्रा अगाडि गएका पुर्खाहरूले पनि हामीलाई धिक्कार मान्नुहुन्छ। त्यसैले हामी श्रवण गर्नेछौँ। श्रवण गर्नु हाम्रो मुख्य उद्देश्य। अब श्रीमद् भागवत किन श्रीमद् भागवत भनियो, पहिला यस विषयमा हामी विचार गरौँ। श्री भनेकी लक्ष्मी, जो अनन्त अनन्त प्रकारका ऐश्वर्यादि शक्तिहरूले सुशोभित हुनुहुन्छ, जुन अनन्त शक्तिका बिचमा साक्षात भगवती लक्ष्मी विराजमान हुनुहुन्छ। भागवत भनेको यसको अर्थ अहिले हामी पछाडि सुन्छौँ। सूक्ष्म रूपले हामीले भागवतलाई यो अर्थ बुझ्नु पर्यो, भागवत भनेको भगवानका भक्तका साथमा जहाँ भगवानको गुणानुवादको गान अथवा अवगान गरिन्छ त्यसलाई भागवत भनिन्छ। भगवान सहित भगवानका भक्त, जसरी भगवानको दर्शनका निमित्त हामी दर्शनालय अभिलाषी बनेका छौँ, भगवान हाम्रा दर्शनका निमित्त पनि त्यति नै आतुर हुनुहुन्छ। भक्त र भगवानको सम्बन्ध भनेको अन्योन्याश्रित सम्बन्ध हो। एक बिना अर्को कहीँ कतै पनि रहँदैन। एक जीव हुन्छ, अर्को ब्रह्म हुन्छ। ब्रह्म र जीव बाहेक दुनियाँमा अर्को कुनै पनि प्राणी छैन, जीवात्मा छैन। अब यो सात दिनमै चाहिँ किन सुन्नु परेको? सात दिन भनेको कहिले हो? आइतबारदेखि लिएर शनिबारसम्मको समयावधि सात दिनको समयावधि हो। सात दिन भनेको जन्मदेखि लिएर मृत्यु पर्यन्त, यसलाई सात दिनको समयावधि भनिन्छ। यो सात दिनका बिचमा हामी के गर्छौँ? सातै दिनका बिचमा हाम्रो जन्म हुन्छ। आइतबारदेखि शनिबारका बिचमै जन्म भएको छ, त्योभन्दा अगाडि कसैको पनि अर्को जन्म भएको छैन। अनि सातै दिनका दिनमा हाम्रो मृत्यु पनि हुन्छ। त्यसैले हामी भन्छौँ नि दुई दिन। दुई दिन कहिले? आएको दिन र गएको दिन, बाँकी दिन हामीलाई थाहा हुँदैन। एउटा आएको दिन थाहा हुन्छ हामी जसलाई जन्मदिन भन्ने गर्छौँ, अर्को गएको दिन थाहा हुन्छ जो हामी यहाँबाट यो संसारलाई परित्याग गरेर भगवानका धाममा जान्छौँ। यी सात दिनकै बिचमा हाम्रा जीवनका हरेक जति पनि क्रियाकलापहरू हुन्छन् यही हुन्छ। अन्यत्र सात दिनभन्दा अर्को आठौँ दिन कहीँ कतै पनि छैन। यी सातै दिनका बिचमा यी कर्म हुने हुनाले शुभ कर्म पनि सातै दिनका बिचमा हुन्छन्, अशुभ कर्म पनि यो शरीरका द्वारा सातै दिनका बिचमा गरिन्छ। त्यसैले यो सातको अत्यन्तै महत्त्व छ। त्यति मात्र नभएर हाम्रो यो शरीर भनेको एउटा वृक्ष हो। यो स्थूल जो आवरण शरीर छ यो वृक्ष हो। यो वृक्षरूपी शरीरले जीवनमा दुईवटा फल फलाउँछ। एउटा पुण्यरूपी फल फलाएको हुन्छ, अर्को पापरूपी अपराधरूपी फल फलाएको। कुन चाहिँ फल फलाउने हो? त्यो फल फलाउने कर्म चाहिँ परमात्माले हामीलाई दिनुभएको छ। त्यो फल फलाउन सक्ने अधिकार चाहिँ हामीलाई छ, तर त्यो फलको फल दिनेवाला चाहिँ परमात्मा। हामी कर्म मात्र गर्न सक्छौँ, फल हामी स्वयं ग्रहण गर्न सक्छौँ। कसका कृपाद्वारा प्राप्त हुन्छ? पितृका कृपाद्वारा प्राप्त हुन्छ, परमात्माका कृपाद्वारा प्राप्त हुन्छ। कुन चाहिँ फल फलाउने यो जीवनरूपी वृक्षका, एउटा पापरूपी फलाउने हो कि पुण्यरूपी फलाउने हो, त्यो अधिकार चाहिँ हामीलाई छ। तर कस्तो प्रकारको फल हामीले प्राप्त गर्छौँ त्यो चाहिँ परमात्मा र पितृका कृपाद्वारा मात्र सम्भव हुन्छ, अन्यथा सम्भव हुँदैन। अब यो स्थूल शरीरमा पनि सातवटा गाँठा छ। एउटा मात्रै गाँठो भए त हुन्थ्यो नि, सातवटा गाँठा छ बाहिरै आवरण शरीरमा। कण्ठदेखि लिएर कुर्कुच्चासम्म सात ठाउँबाट हाम्रो शरीर कुब्डिन्छ, दोब्रिन्छ, न्युरिन्छ। यी सातवटा आवरण पक्षका, बाह्य पक्षका ग्रन्थिहरू हुन् भने सातवटा ग्रन्थि फेरि यो शरीरका आभ्यन्तर पक्षमा छन्, भित्री पक्षमा छन्। हाम्रा दुईवटा शरीर छन्, शरीर त्यसमा पनि तिनवटा हुन्छन्। र पुण्य प्राप्तिका निमित्त हामीले कुनै पनि सफल कर्म गर्न सफल भयौँ भने जहाँबाट हामीले अनुभव गर्छौँ हाम्रो पुण्य कर्मको प्रतापको, अनि अनुभव गर्छौँ हामीले गरेको अपराधको पापको, त्यो अनुभव यसै शरीरद्वारा गर्छ। अनि त्यसमा पनि स्वप्न सुप्सुप्त आदि अवस्थामा जुन अनुभव हामीलाई गर्छौँ त्यो अनुभव गर्ने शरीर पनि यही शरीरभित्र छ। यो तिनवटा शरीर छन्। तिनवटा शरीरका भावमध्येका सूक्ष्म शरीर जसलाई ब्रह्म र जीवात्माको बोध हुन्छ उसले आफूलाई चिन्दछ, संसारलाई चिन्दछ, म को हुँ, ब्रह्म को हुँ र संसार के हो भन्ने कुरा उसलाई बोध हुन्छ। अब त्यो शरीरमा पनि सातैवटा गाँठा छ। कुन कुन गाँठा? काम, क्रोध, लोभ, मोह, मात्सर्य, ईर्ष्या अनि द्वेष अथवा अभिनिवेश। यी सात प्रकारका भित्री गाँठाहरू हुन्। अब यी बाहिरका गाँठालाई त हामीले खुस्काउन सकौँला, भित्रीका गाँठालाई खुस्काउन बहुत गाह्रो छ। खुकुरीले काट्दा पनि हुँदैन, बन्चरोले हिर्काउँदा पनि हुँदैन, अग्निले डढाउँदा पनि हुँदैन। यो फुकाउने हतियार भनेको भगवानको गुणानुवाद हो, भगवानका कथा सुधा। त्यो कहाँबाट पाइन्छ? पुराणबाट पाइन्छ। कसै कसैले भन्नुहुन्छ नि प्रमादमा आएर, ए त्यो पुराण के सुन्नु, जहाँ गए पनि हुन्। पुराणको अर्थ चाहिँ पहिला सुन। पुराण भनेको पुरा अपि नवम, पुरानो भएर पनि जो नवनीत छ, नयाँ छ, जसलाई व्याख्या गरेर सकिन्न, जसबाट आनन्दको तृप्त कहिले पनि हुँदैन, त्यो अर्ध नै रहिरहन्छ। आनन्दको प्राप्तिको विषय हो भगवत अनुभव भनेको। भगवत दर्शनको अनुभव हामीले जहाँ पाउँछौँ त्यहाँबाट आनन्दको उद्बोध हामीलाई स्वाभाविक रूपमा हुन्छ। त्यसै कारण यी गाँठाहरूलाई फुकाउने हतियार भनेकै भगवानको रूप, भगवानको स्वरूप, भगवानको नाम, भगवानको धाम, यी चारवटा, यसलाई अनुबन्ध चतुष्टयका रूपमा भक्तहरूले स्वीकार गरेका छन्। यी गाँठाहरूलाई छिनाउनका निमित्त हतियार कुन कुन हुन्? भगवानको स्वरूप। भगवान श्रीकृष्णको स्वरूप कस्तो छ? त्रिभङ्ग ललित छवि छ, तिन ठाउँबाट टेढो छ शरीर। मुखारविन्द कस्तो छ? जसका एक हासले विश्व ब्रह्माण्डको सृष्टि हुन्छ, अर्को हासले विश्व ब्रह्माण्डको व्यवस्थापन हुन्छ, अर्को हासले विश्व ब्रह्माण्डको संग्रहण हुन्छ, समाप्ति हुन्छ। त्यस्ता प्रकारका कटाक्ष कृष्णका अत्यन्त चञ्चल चपल नयनमा छ, जहाँबाट तिनै चकोरकाद्वारा विश्व ब्रह्माण्डका मनलाई कृष्णले आफूतिर कर्षण गर्नुहुन्छ, तान्नुहुन्छ, अनि उसलाई आफ्ना मनमा, आफू उसका मनमा गएर भगवान बस्नुहुन्छ। यस्तो प्रकारको तादात्म्यता हुन्छ भक्त र भगवानका बिचमा। यही भगवानको स्वरूपको नित्य निरन्तर चिन्तन गर्नु, शास्त्रले यो भन्छ, उन परमात्माको सबैभन्दा उत्तम, सबैभन्दा पवित्र के हो? नाम हो। भलै राम नाम, राम भगवान कुनै उत्तम नहोला, तर राम नाम चाहिँ अब सबैभन्दा उत्तम छ। कृष्ण उत्तम नहोला, तर कृष्ण नाम चाहिँ सर्वोपरि छ जीवनको। यी नाम अनि धाम, धाम भनेको कहाँ हो? यही हो। आज हामी कसका सन्तान? हाम्रो गोत्र के हो? अत्रि। अत्रि होइन, हामी कसका सन्तान? अत्रि ऋषिका सन्तान। हाम्रा दुईवटा परम्परा छ, एउटा परम्परा भनेको नाद परम्परा, अर्को परम्परा भनेको बिन्दु परम्परा। बिन्दु परम्परा अन्तर्गत आज हामी अत्रि गोत्रीय भनेपछि दुनियाँले हामीलाई चिन्छ, गोत्रसँग हाम्रो सम्बन्ध हुन्छ। अत्रि ऋषिको जन्म कहाँबाट भयो? अत्रि ऋषिको जन्म ब्रह्माजीका दाहिना आँखाबाट अत्रि ऋषिको जन्म हुन्छ। कोही सामान्य हो अत्रि ऋषि? अत्रि अनुसुयाका विषयमा हामी चतुर्थ स्कन्दमा श्रवण गर्छौँ, जो हाम्रा पुर्खा हुनुहुन्थ्यो, हाम्रा आदि पिता हुनुहुन्थ्यो। अनुसुया हाम्री आदि माता हुन् अत्रि गोत्रीयका निमित्त। त्यसैले हामीले गौरव गर्नुपर्छ, छाती फुलाएर, म अमुक ऋषिको सन्तान हुँ, अमुक ऋषिको म सन्तान हुँ, अंश अंशका रूपमा, अंश अंशांशका रूपमा अंशी भएर हामी आएका छौँ। यसलाई बिन्दु परम्परा भन्छ। त्यसैले हामी कसको अपेक्षा गर्छौँ? पिताजीको। माता पिताको शरीर थिएन भने हाम्रो शरीर सम्भव थियो? माता पिताजीको शरीर थियो त्यसैले हाम्रो शरीर भयो। माता पिता हुनुहुन्न थियो भने हाम्रो शरीर सम्भव थिएन। जसरी माता पिताका शरीरका सम्बन्धद्वारा हाम्रो शरीर निर्माण भयो, त्यसैले जसरी माता पिताको शरीर छ, परब्रह्मको पनि शरीर छ। अनुभवको विषय, परब्रह्मको पनि शरीरको छ। परब्रह्मले पनि अनेक अनेक रूपमा, एक भएर पनि हजारौँ रूपमा परमात्माले हामीलाई दर्शन दिनुहुन्छ, दिइरहनुहुन्छ। त्यसैले 24 अवतारका वर्णनहरू हामीले यहाँ सुन्छौँ। यसैले परमात्माको धाम भनेको यही हो, जहाँ भागवत हुनुहुन्छ। किन भागवत भनेको के हो? कुनै पुराण होइन, कुनै पुस्तक होइन, श्रीकृष्णको वचनमय प्रतिमूर्ति। जसरी मन्दिरमा गएर भगवान्को पशुपतिनाथजीमा जान्छौँ, हामी गएर भगवान्को विग्रहको दर्शन गर्छौँ। संसारमा कुनै पनि यस्तो शिवालय छैन जहाँ परब्रह्मका प्रत्यक्ष रूपले स्वरूपको दर्शन। द्वादश ज्योतिर्लिङ्ग ती प्रकृति हुन्, परमात्माका ती छाया हुन्, तर पशुपतिनाथ भनेको परब्रह्मको पूर्ण प्रतिमूर्ति हो, शरीर विग्रह। संसारमा कहीँ कतै पनि शिवजीको विग्रह छैन, छ पशुपतिनाथ, बाँकी अरू कोही पनि छैन। यस्तो प्रकारको भगवान्को त्यो धाम, यो पनि धाम हो जहाँ भागवत हुनुहुन्छ, त्यो धाम। अब धाममा प्रवेश गर्नुको उद्देश्य के? अन्य क्षेत्रे कृतम पापम पुण्य क्षेत्रे विनश्यति। अन्य अन्य क्षेत्रमा गरिएका सारा अपराधको न्यास पुण्य क्षेत्रमा प्रवेश गर्ने बित्तिकै हुन्छ। त्यसैले यसलाई पुण्य क्षेत्र भनियो, जहाँ जहाँसम्म यी शब्दहरू पुगेका छन्, जहाँ जहाँसम्म यी भागवतका स्वरहरू शब्दहरूको गुञ्जन भएको छ, त्यहाँसम्म प्रकृतिहरू, प्रकृतिका प्रत्येक एउटा सानो सूक्ष्माति सूक्ष्म किडा मिडादेखि लिएर हात्तीसम्मका पहाड पर्वत नाला नदी, त्यस्तै गरेर लतापता वृक्षादिहरू पनि धन्य भएका छन्। किन? आज हाम्रो परिवार धन्य भयो, आज हाम्रा पुर्खा प्रसन्न हुनुभयो, हाम्रा पितृहरू प्रसन्न भएर आज हामीलाई आशीर्वाद वर्षाउनु भयो, जुन आशीर्वादका कारणले आज हामीले यत्रो ठुलो यज्ञ गर्न चाहन्छौँ। यो यज्ञ भनेको सामान्य होइन, कलियुगको अश्वमेध यज्ञ भनेको श्रीमद् भागवत हो। श्री भागवत भगवान को
जय हो,
श्री भक्तवत्सल भगवान को
जय हो।
पितृ र परमात्माका बिना कृपा जीवनमा हामी कुनै प्रकारको उत्तम पुण्य कर्म गर्न सक्दैन, यो असम्भव छ। जुन दिन हाम्रा पितृहरू प्रसन्न रहन्छन्, जुन दिन परमात्मा प्रसन्न रहनुहुन्छ, तब गएर हाम्रा मनमा यो सङ्कल्प हुन्छ, म परमात्मा र पितृका निमित्त यो कर्म गर्छु। र हामीले प्राप्त गरेका उपलब्धि, हामीले प्राप्त गरेको विषय, हामीले प्राप्त गरेका पदार्थहरू, यी दुवैजनालाई समर्पण गर्नु पर्यो। कसलाई? गोविन्द र पितृलाई। किन? भगवान् के भन्नुहुन्छ? क्षेमम न विन्दन्ति बिना यदर्पणम। मलाई समर्पण नगरिकन गरिएको कर्म, पितृलाई समर्पण नगरिकन गरिएको कर्मको कुनै अर्थ रहन्न। पितृको सम्बन्ध के को रहेछ? हाम्रो शरीरको सम्बन्ध रहेछ। त्यसैले हाम्रो सम्बन्ध पनि कस्तो हुन्छ? आत्ममै पुत्र उत्पन्न इति वेदानुशासन। हजुरबा नाति, नाति हजुरबा, आमा नातिनी, हजुरआमा नातिनी, हजुरआमा, यो क्रम निरन्तर चलिरहन्छ। त्यसैले माता पिताको सम्बन्ध, माता र पुत्रीको सम्बन्ध, माता र पुत्रको सम्बन्ध, हजुरआमा र नातिनीको सम्बन्ध अत्यन्तै नजिकको हुन्छ। अनि हाम्रो के छ उद्देश्य? शास्त्रले के भन्छ? महाजनो येन गतस्य पन्थ। हाम्रा पुर्खाहरू जहाँ जान्छन्, हाम्रो गन्तव्य पनि त्यही। ती गन्तव्यहरू कसरी कसरी हुन्छन्? एउटा क्रममुक्ति भनिन्छ, अर्को सद्योमुक्ति भनिन्छ। पितृहरूका उपासनाद्वारा, पितृहरूलाई प्राप्त गरेर परमब्रह्मका पादार बिन्दसम्म पुग्ने विधिलाई, पद्धतिलाई क्रममुक्ति भनेर भन्छ शास्त्रले। अब सद्योमुक्ति भनेको, सद्योमुक्ति भनेको प्रत्यक्ष ईश्वरसँगको सम्बन्ध। जस्तै कसरी गर्ने? यो बिजुली यहाँ त्यतिकै आएर मलेको छ, कति हजार किलोमिटर पर पहाडबाट पानीको फोर्स दिएर तल पङ्खाबाट बिजुली उत्पन्न भएको छ, त्यो पनि दुईवटा रूपमा, एकै पटक आउँदैन बिजुली, एउटै तारमा कहिले पनि बिजुली बग्दैन। अनि त्यहाँबाट त्यसलाई ल्याएर अर्को तारसँग अर्को तार जोड्दै, अर्को तारसँग अर्को तार जोड्दै, हजारौँ हजार तारहरू जोडिँदै 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 हाम्रा घरकासम्म त आए। तर जबसम्म ती दुईवटा तारलाई एकै ठाउँमा हामी फ्युजका माध्यमद्वारा जोड्दैनौँ, तबसम्म बिजुली बल्दैन। त्यो पावर हाउस भनेको के हो? भगवानको धाम। त्यहाँबाट निक्लिएका दुईवटा अग्निका स्वभावहरू के हुन्? अथवा दुईवटा तारै हुन्, एउटा जीवात्मा हो एउटा ब्रह्म हो, एउटा हामी हौ अर्को भगवान। जब जीवात्मा परब्रह्मसम्म पुग्ने चेष्टा गर्दैन तब ब्रह्मबाट ऊ सधैँ उपेक्षित रहिरहन्छ। सांसारिक प्रपञ्चका प्रापञ्चिक वस्तुका बीचमा यसरी रुमलिन्छौ त्यो किचडबाट त कहिले पनि निक्लिन सक्दैन। त्यसैले 84 लाख योनिहरूको वर्णन हामी पछाडि सुन्छौँ। तर सद्यो मुक्ति भन्नाले प्रत्यक्ष परब्रह्मसँगको सम्बन्ध, जसलाई नाद परम्परा भनिन्छ, केद्वारा? मन्त्रका द्वारा। भगवानको सबैभन्दा प्रिय मन्त्र कुन हो? ओम नमो भगवते वासुदेवाय। यो कति द्वादशाक्षरी मन्त्र, 12 अक्षरले बनेको मन्त्र। ओम नमो नारायणाय अष्टाक्षरी मन्त्र भगवानको। त्यस्तै गरेर भगवानका 16 मन्त्रहरू छन्, 16 अक्षरका। कुन कुन? हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे। यी 16 अक्षरले बनेका परब्रह्मका मन्त्रहरू। अर्को अष्टादशाक्षरी 18 अक्षरले बनेको महामन्त्र भनेर जसलाई भनिन्छ, त्यो सार्वजनिक रूपमा हामीले कहिले पनि व्याख्या गर्न हुँदैन, किन त्यो गुप्त रहन्छ। गुप्त मन्त्रले नै परमात्मासँगको सम्बन्धलाई हामीलाई राखेको हुन्छ। त कुनै पनि पुण्य कर्म गर्नका निमित्त जबसम्म पितृ प्रेरित हुनुहुन्न, पितृको आशीर्वाद मिल्दैन, तबसम्म सम्भव छ। आज हाम्रा अत्रि गोत्रका पिताहरू माताहरू प्रसन्न रहनुभएछ र यो यज्ञ गर्ने सौभाग्य हामीलाई प्राप्त हुन्छ। भागवतको दर्शन, भागवतको श्रवण हर समय सम्भव छैन। कसैले भएर सोच्दा पनि हुँदैन, कसैले नभएर नसोच्दा पनि हुन्छ। यो त्यस्तो चिज हो, परमात्मा र पितृले हामीलाई आशीर्वाद बर्साउनु भयो भने असम्भव पनि सम्भव हुन्छ, सम्भव पनि असम्भव हुन्छ। त यो सौभाग्य हामीले प्राप्त गरेका छौँ र आजबाट हामी 7 दिनसम्म, 7 दिन भनेको कहिलेसम्म? आजका दिनसम्म हाम्रो जीवन जसरी व्यतीत भयो भयो, गतम न सोचामि कृतम न मन्ने, गएका कुराहरूलाई छोडिदिनु, भइसकेका कुराहरू भइसके, अब अगाडिको जीवन पुण्यमय बनाऊ, आनन्दमय बनाऊ, भक्तिमय बनाऊ, जहाँबाट हाम्रा शरीरका राग ईर्ष्या द्वेष क्रोध काम लोभ यी आदि शरीरका 7 विकारहरू समाप्त हुन्छ। ती विकारहरू मध्ये एउटै मात्र ग्रन्थि भागवतका श्रवणद्वारा खुल्यो त बस सुरु भयो। अब त्यहीँबाट दोस्रो काम, जब कामनाले युक्त भएको कस्तो छ शरीर, कस्तो कामना? कामना आज मसँग 100 रुपियाँको अभाव भयो, मैले कल्पना गरेँ मसँग 100 रुपियाँ भइदिए त अनि 100 रुपियाँको प्राप्ति हो। 500 रुपियाँको हामीले इच्छा गऱ्यौँ, 500 रुपियाँको पनि प्राप्ति भयो। 1000 रुपियाँको कामना गऱ्यौँ, 1000बाट हामीले 50,000को कामना गऱ्यौँ, 1,00,000को कामना गऱ्यौँ, फेरि पनि यो मनोवृत्ति, फेरि पनि यो मनोतृष्णा कहिले पनि स्थापित हुन सक्दैन, यो निरन्तर अगाडि बढेर जाने। यसैलाई मृगतृष्णा भनिन्छ। मृगतृष्णा भनेको मृगम मरीचिका। सडकमा घाम लागेको बेला सर अगाडि गाडीमा कुद्दै गर्दा 1 किलोमिटर पर सडकका बिचमा घाम लागेको छ, पानी जमेको कुवा देख्छ, त्यहाँ गाडी पुग्छ, कुवा त हुँदैन, पानी पनि हुँदैन, फेरि त्यति नै टाढा जान्छौँ हामी, त्यहाँबाट अगाडि हेर्दाखेरि त्यति नै देखिन्छ। त्यस्तै प्रकारको मृगतृष्णा जसरी अन्त हुँदैन, ठुल्ठुला मरुभूमिमा गयौँ भने मृगतृष्णा, मृगले के हुन्छ, ग्रीष्म ऋतुका अतिशय घामका तापद्वारा तापित भएर मरुभूमिका बिचमा जलको उसले अपेक्षा गर्छ, अनि टन्डलापुर घाम लागेका हुन्छ, देख्छ मरुभूमिका बालुवाका बिचमा जलको पोखरी, कुदेर त्यहाँ पुग्छ, जल हुँदैन, फेरि अगाडि जान्छ, त्यस्तै देख्छ, हुँदैन, आर्थिक त्यहीँ घुम्दै 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 उसको मृत्यु हुन्छ, तर जलपान गर्न सक्दैन। यसैलाई मृग मरिचिका मृगतृष्णा भनिन्छ। यो कामनाको जबसम्म अन्त हुँदैन, किन जो आज हामीलाई प्राप्त भएको छ नि, यो प्राप्त भएको विषय यो जन्ममा हामीले उपार्जन गरेको होइन, प्रारब्ध कर्मको उपार्जन होइन, पूर्व जन्मको कमाई हामी खाँदैछौँ। पूर्व जन्ममा जस्तो प्रकारको कर्म गरेका छौँ, त्यस्तै प्रकारको शरीर पायौँ, त्यस्तै प्रकारको हामीले परिवार पायौँ, त्यस्तै प्रकारको स्वभाव पायौँ, त्यस्तै प्रकारको सौभाग्य पायौँ, त्यस्तै प्रकारको दरिद्रता पनि हामीले पायौँ। प्रारब्ध कर्म यदि हाम्रो सफल छ भने जङ्गलका बिचमा हामी सर्वाङ्ग किन नहौँ, तर हामीले प्राप्त गर्ने पद, प्राप्त गर्ने विषय, प्राप्त गर्ने पदार्थ अवश्यमेव प्राप्त भएरै झर्छ। अन्यथा प्रारब्ध कर्म पूर्व जन्मको कर्म खोटो छ भने 24 घन्टामा 18 घन्टा रगटौँ केही हुनेवाला छैन। यो प्रारब्ध कर्मका द्वारा शरीर पाएका छौँ हामीले, किन परमात्माले हामीलाई सुन्दर हात दिनुभयो, सुन्दर पाउ दिनुभयो, सुन्दर नेत्र दिनुभयो, सुन्दर मुहार दिनुभयो, सुन्दर वाणी दिनुभयो परमात्मा। परमात्माले नचाहनु भएको थियो भने एउटा हात मात्रै भएको पनि जन्मिन सक्छ, एउटा पाउ मात्रै भएर पनि बिना पाउको अर्को जन्मिन सक्छ, कहीँ अपाङ्ग भएर जन्मिन सक्छ। किन त भन्दा हाम्रो प्रारब्ध बलवान रहेछ, त्यही प्रारब्धका बलवान कर्मले गर्दा आज हामीले यो शरीर पाएका छौँ, यो समाज पाएका छौँ, यो परिवार पाएका छौँ, मातालाई पाएका छौँ, पितालाई पाएका छौँ, भाइलाई पाएका छौँ, पतिलाई पाएका छौँ, पत्नीलाई पाएका छौँ, यसैले त यसलाई परिवार भनिन्छ। त श्रीमद् भागवतको मुख्य उद्देश्य भनेको यही हो, यति बुझ्नु पर्यो। भागवत तारकत्व शक्ति हो, यो आज बुझ्यौँ भने भोलिदेखि सजिलो हुन्छ। भागवतमा तारकत्व शक्ति छ, जस्तै अग्निमा कस्तो शक्ति हुन्छ, दाहकत्व शक्ति हुन्छ, विषमा मारकत्व शक्ति हुन्छ। विषको एक बुद हामी चाटौँ अथवा बत्तलाई हामीले मुखमा लगाइदिउँ, विषले पार्ने प्रभाव अवश्यमेव पारेरै जान्छ, चाहे एउटा बुद किन नहोस्, चाहे एउटा बोतलमा भरिएको विष किन नहोस्। त्यस्तै गरेर अग्निको स्वभाव हुन्छ दाहकत्व। अग्निका समूहमा लगेर हामीले हात लगायौँ, अग्निको उद्देश्य, अग्निको कर्तव्य के हो, डढाइदिने, उसले डढाएरै छाड्छ, आफ्नो रूपमा उसलाई पनि स्वरूप बनाउनु अग्निको कर्तव्य। अथवा अग्निबाट उम्केर आएको सानो तिनगारी झिल्का हाम्रो हातमा आयो भने नि आथातातात भन्छ, पोल्छ, चाहे त्यो अग्निको समूहले पोलोस्, चाहे एउटा झिल्काले पोलोस्, अग्निले डढाउने उसको कर्तव्य, ऊ डढाएरै छाड्छ। त्यस्तै गरेर भागवत भनेको तारकत्व शक्ति हुन्छ भागवतमा। भागवतका शरणमा शरणापन्न भइसके पछाडि जहाँ जुनसुकै अवस्थामा जस्तीसुकै बेलामा, चाहे हामी पतन हुँदै गरेका अवस्था होस्, चाहे स्खलन हुँदै गरेका अवस्था होस्, हामीलाई परमात्माले सम्हाल्नुहुन्छ। त्यसैले भागवतमा तारकत्व शब्द, तारकत्व शक्ति हुन्छ। एक शब्द श्लोकार्धम श्लोकपादम वा, एक श्लोक होस् आधा श्लोक होस्, त्यसको पनि आधा एक पाउ होस् अथवा एक शब्द, त्यो शब्द कुन हो, राम, त्यो शब्द कुन हो, कृष्ण, त्यो शब्द कुन हो, हरि। यो पनि कति बेला हुन्छ, जब शरीरका इन्द्रियहरू, शरीरका अङ्ग उपाङ्गहरू मजबुत हुन्छ। राम भन्न कति सजिलो छ, हेर्नु त, राम 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 राम। अब राम कति बेलासम्म भन्न सजिलो भयो, जबसम्म यी दाँत भत्किँदैनन् तबसम्म। दाँत भत्केर गइसके पछाडि राम शब्द पनि हाम्रा मुखले शुद्धसँग उच्चारण गर्न सक्दैन, राम राम भनेका ठाउँमा न्याम 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 हुन्छ, दाँत नभइसके पछाडि। जहाँ अङ्ग उपाङ्गको कम्ती भयो, कमी भएर गयो, त उपासनामा पनि स्वाभाविक रूपले कमी आउँछ। त्यस्तै प्रकारले कृष्ण, हेर त, का मुनि रिकार छ, अनि मूर्धनेशको आधा छ, अनि ण छ। हामी कृष्ण भन्छौँ नि, कृष्ण उच्चारण गल्ती हो, गलत हो, कृष्ण उच्चारण गर्नुपर्छ, णको उच्चारण हुन्छ। अब तालुको, दाँतको, जिब्राको र यो चुडोदेखि माथिको भागको जब एकै पटक यिनीहरूले लडाइँ गर्छन्, तब गएर कृष्ण भनेर उच्चारण हुन्छ। अनि दाँत फुक्लिसकेपछि त कृष्ण कसरी सम्भव हो, असम्भव छ। शरीरमा तागत हुँदै, आँखा बन्द नहुँदै, हात पाउ चल्दै परमात्मा र पितृको सेवा गर्नुपर्छ। हात चल्न छोडिसके पछाडि, आँखाका ज्योतिहरू कमजोर भइसके पछाडि, परमात्मा र पितृको म सेवा गर्छु भनेर कसैले चाहँदा पनि हुँदैन। यो संस्कार हो, हामीले जीवनभर यसलाई आजसम्म जसरी बित्यो छोडिदिउँ, अब यसलाई हामीले कम से कम उतार्नु पर्यो। भगवानका नामको वर्णन, भगवानका भक्तका साथमा भगवानका गुणानुवादको वर्णन भागवतले हामीलाई गर्नुहुन्छ। यसैले भागवत भनिन्छ। यो पुराण होइन, कृष्णको शरीर हो, कृष्णको विग्रह। 125 वर्षसँग परमात्माले द्वारकापुरीमा आफ्नो जीवन लीलालाई पुरा गरेर पृथ्वीलाई भाररहित बनाएर आफ्नो शरीर लिएर जानुभयो एक रूपले, अर्को रूपले भागवतमा भगवान विराजमान हुनुहुन्छ। त्यसैले भागवत कृष्ण, भागवत कृष्णको स्वरूप हो, कृष्णको शरीर हो। कस्तो शरीर? वचनमयी शरीर, वाणी रूपी शरीर, जसलाई हामी के भन्छौँ? शब्द ब्रह्म भन्छौँ। शब्द ब्रह्मको अर्थ हाम्रा मुखारविन्दबाट निक्लिएका हरेक प्रकारका शुभ अशुभ वाणीहरू अन्तरिक्षमा घुमिराखेका हुन्छ। त्यसैले मुखबाट कसैलाई गाली ननिस्कियोस्, कसैलाई सराप्नु नपरोस्, त्यो अनन्त कालसम्म ती शब्दहरू घुमिराखेका हुन्छ, जसका कारणले त्यो स्थान अमङ्गल भएको हुन्छ, अमङ्गल शब्दको श्रवणद्वारा, अमङ्गल शब्दका उच्चारणद्वारा। तर पुण्य पुण्य मङ्गलै मङ्गल, माङ्गलिकै माङ्गलिक शब्दहरू उद्घोष भए भगवानका नाम भने अनन्त अनन्त कालसम्म त्यो तीर्थवत रूपमा अन्तरिक्षमा ती शब्दहरू घुमेर त्यो दिशालाई, त्यो स्थानलाई, त्यो बुरलाई, त्यो नगरलाई, त्यो ग्रामलाई पवित्र पारेको हुन्छ। यसैले भगवानको नाम वेदका मन्त्रको अत्यन्तै ठुलो भाव छ, अत्यन्तै ठुलो शक्ति छ। यसैले हामी भागवतमा समर्पित हुनु पर्यो जीवनभरि। आजसम्म जे भए भए छोडिदिने, अब अगाडि कमसेकम हामीले सम्हाल्नु पर्यो आफू। यो सम्हाल्नका निमित्त सबै विद्वान विदुषीहरू हुनुहुन्छ, हामीले भनिरहनु पर्दै फेरि पनि प्रारब्ध कर्मका कारणले कहीँ कतै हामीलाई केहीले छेलेको छेकेको छ भने पनि गुरुका मुखबाट निक्लिएको एउटा शब्द हाम्रा जीवनमा भेषज हुनसक्छ, औषधि हुनसक्छ। एउटा शब्दले हाम्रो जीवनमा परिवर्तन आउन सक्छ, एउटा शब्दले हाम्रो कुलको उद्धार हुन सक्छ, एउटा मात्र शब्दले हाम्रा सन्तानहरूको सौभाग्य बढाउन सक्छ। त्यसैले श्रवण गरौँ। अब वेदले त के भन्छ? श्रुतम भरति पापान। श्रवण गर्दा के हुन्छ? उसले स्पष्ट भनिदियो, तिमीले जीवनमा अमङ्गल अशुभ कर्म गरेका छौ भने ती सबै अशुभ कर्महरूको न्यास हुन्छ, अनि शुभ पुण्य कर्महरूको उदय हुन्छ तिम्रा जीवनमा। तर यसको अर्थ भनेको व्यापक छ। हामीले पितृका निमित्त, पितृको स्वभाव कस्तो हुन्छ? मेरा छोरा छन्, मेरी छोरीहरू छन्, मेरा नाति नातिनाहरू छन्, मेरा पत्नी छन्, मेरा पति छन्, यो पाँच भौतिक शरीर यो क्षेत्रमा छैन, हामीले देख्न सक्दैनौँ, तर त्यो सूक्ष्म शरीर यहीँ कहीँ यत्र तत्र घुमेर भागवत श्रवण गरिरहेको छ। सूक्ष्म शरीर घर छोडेर कहाँ जान्छ? हामी आफ्नो घर छोडेर कहीँ जाउँ त पर घरमा हामीलाई सङ्कोच हुन्छ, कसैले केही पो भन्छ कि, कसैले कुनै तुच्छ वचन पो गर्छ कि, गाली पो दिन्छ कि भनेर हामी सावधान रहन्छौँ। यदि कसैले गाली दियो, त्यस्ता तुच्छ वचन सुन्यो भने मनमा पिन पनि पर्छ, अनि हामीलाई आफ्नो घर नै सबैभन्दा प्यारो हुन्छ। कसै मित्रका घरमा गए तर एउटा बारेको झिगडीले बारेको एउटा सानो घर किन नहोस्, त्यो घर नै उसका निमित्त अत्यन्त आनन्ददायी हुन्छ, किन उहाँ ऊ निर्विघ्न हुन्छ, कहीँ कतै पनि उसलाई भय हुँदैन, डर हुँदैन, आफ्ना घरमा सावकाश रूपमा ऊ रहन सक्छ। त्यस्तै प्रकारले हाम्रा पितृहरू कहाँ जानुहुन्छ? कहाँ जानुहुन्छ? पितृहरूको गन्तव्य कहाँ हो? यदि पितृहरू जानुहुन्थ्यो भने हामीलाई कसरी आशीर्वाद बर्साउनु? पितृहरू हाम्रै घरमा हुनुहुन्छ, पितृहरू हाम्रै शरीरका दशौँ दिशामा हाम्रो संरक्षण गरेर बस्नु भएको छ, किन यो मेरो छोरो हो, यो मेरी छोरी हो, यो मेरो परिवारको सदस्य हो। आफ्ना छोरालाई, आफ्ना छोरीलाई आमा बाबाले कति स्नेह गर्नुहुन्छ, हामी कति स्नेह गर्छौँ, अनि त्यो स्नेह कहाँ जान्छ? स्नेहलाई छोडेर कहीँ कतै पनि जान हुन्छ। त्यसैले परिवार भन्छ, परितै बारेति, चारैतर्फबाट बारिएको, कहीँ कतैबाट हामीलाई निक्लिएर जाने मौका छैन, यसैलाई परिवार भन्छ, यसैलाई बन्धु बान्धव भनिन्छ। र यो सम्बन्ध भनेको बिन्दु सम्बन्ध, बिन्दु भनेको हाम्रा पुर्खाहरूको हामीसँगको सम्बन्ध, यसैलाई बिन्दु परम्परा भनेर भनिन्छ। हामी बिन्दु परम्पराका बिचमा आएर यो विशाल यज्ञ गर्न आज सफल भएका छौँ।